آپ ایس بی ایس اردو کے ساتھ ہیں۔ اس طرح کی اور کہانیاں sbs.com.au/اردو پر سنیے۔ آئیے اب سنتے ہیں گھریلو تشدد کا شکار ہونے والی پرنسز لکشمن کی کہانی کا دوسرا حصہ۔ اس کہانی میں کچھ ایسے واقعات ہو سکتے ہیں جو ذہنی دباؤ اور پریشانی کا سبب بن سکتے ہیں، کیونکہ پرنسز لکشمن پر آسٹریلیا سے بھارت جانے کے بعد ذہنی اور جسمانی تشدد کا سلسلہ جاری رہا، اور ایک ایسا وقت بھی تھا جب انہیں ہر سوال کا جواب دینے کا پابند بنا دیا گیا تھا، مگر انہیں خود کسی سوال کو کرنے کی اجازت نہیں تھی۔ سنیے پرنسز لکشمن کی کہانی خود ان کی زبان۔
ایک بھی سوال نہیں پوچھنا چاہیے، مطلب اگر سوال کر دیا تو مطلب خیر نہیں۔ تو میں اپنے کمرے میں ہی بند رہتی تھی اور ڈپریس ہو گئی تھی اس کارن،
اور اگر آپ کچھ پوچھ لیں تو
پھر تھپڑ پڑتی تھی، یا پھر بال کو کس کے پکڑ کے، گردن کو ادھر ادھر ہلانا، فیس کو ایک دم کس کے پکڑ لینا، میرے گلے کو مروڑنا، میرے ہاتھ کو مروڑنا، بہت زیادہ مطلب آئی یوز ٹو ہیو بروزز۔ تو اور پھر یہ بھی نہیں سوچتے تھے کہ پریگننٹ ہے، اور اسی وقت میرے ٹائیفوئڈ ڈائگنوز ہوا تھا، مجھے ٹائیفوئڈ بھی ہو گئی تھی۔ اگر میری جٹھانی نہیں ہوتی اتنا کیئرنگ تو پتا نہیں کیا ہوتا۔ جب نشے میں ہوتے تھے تو کرتے تھے، لیکن ڈیلی ادھر ادھر جانا ان کا بنا ہوتا تھا، ساتوں دن میں چھ دن اس لیے کام ہوتا تھا کیونکہ میں پوچھتی نہیں تھی۔ جس دن پوچھ لو تو اس دن پھر پرابلم، پوچھنا نہیں چاہیے۔ اور اگر کہیں گھومنے جانے کا پلاننگ بھی بنتا ہے تو میں پوچھوں کہ دل کرتا ہے چلو یہ ہالیڈے ہم شملہ جائے چار دن کے لیے، نہیں پاپا جی کیا کہیں گے۔ پہلے تو جب میں ایسے بول دیتی تھی کہ اچھا بتا کے جاتے ہیں، یعنی کہ چپکے سے ہم جا رہے ہیں، ہم بتا کے جاتے ہیں، نہیں پورے پریوار کے ساتھ صلاح کرنا پڑے گا، ایسے تھوڑی کہ تم اپنے باہر کے حرکتیں یہاں دکھاؤ گی، یہ وہ، مطلب انسٹیڈ وہ مارنے لگتے تھے یا ڈھکیلنے لگتے تھے یا پھر مطلب دیوار پہ سر کو پیٹنے لگتے تھے اپنا۔ کبھی کبھی تو جب میں ایک دم بیمار یا کچھ رہتی تھی تو وہ اپنے آپ کو ایسے کرنے لگتے تھے، مطلب دیوار پہ جا کے اپنے سر کو پھوڑنا، اپنے آپ کو کوسنا، اپنے ہی واز آلسو ویری ڈسٹربڈ۔
ایک وقت ایسا بھی آیا جب آپ نے خود کو بھی نقصان پہنچانے کی کوشش کی؟
بہت بار ایسے ہوا۔ میں باتھ روم میں اپنے آپ کو بند کر لیتی تھی، اور سننے والوں کو میں یہ بتا دیتی ہوں کہ پلیز یہ ٹریگر مومنٹ ہوگا شاید آپ لوگوں کے لیے، تو یہاں پہ بہت ہیلپ ہے جہاں آپ جا کے لے سکتے، اس بارے میں ہم بعد میں بات کریں گے آج انشاءاللہ، لیکن یہ سننے کے بعد پلیز اپنے آپ کو کنٹرول میں رکھنا، کیونکہ میں یہ کام کرتی تھی، حالانکہ بہت غلط کام ہے۔ میں باتھ روم میں جا کے اپنے آپ کو بند کر لیتی تھی، شیشے میں اپنے فیس کو دیکھتی تھی اور اپنے گلے کو، گردن کو دبانا شروع کر دیتی تھی جب تک کہ میرے سانس ایک دم رک نہ جائے، اور میرا پورا چہرہ بلو ہو جاتا تھا اس کارن سے، ڈیو ٹو لیک آف آکسیجن آئی یوز ٹو ڈپرائیو مائی سیلف۔ میں اپنے آپ کو اتنا گردن دبا کے، اور ہمیشہ کرتی تھی ایسے کہ ڈرتی تھی مرنے سے کیونکہ بچہ پیٹ میں تھا، اور لیکن مرنا چاہتی تھی، تو وہ کارن سے میں اپنے آپ کو بہت نقصان پہنچاتی تھی، اور غلط غلط چیزیں بھی سوچتی تھی کہ میں کیوں ہوں یہاں، میرے ہونے میں کوئی مطلب کوئی فائدہ نہیں ہے اس دنیا کو، مجھے نہیں ہونا چاہیے یہاں، مجھے مر جانا چاہیے، لیکن کیوں اوپر والے نے میرے کوک میں ایک بچہ دے دیا، اب اس کے کارن سے میں مر بھی نہیں سکتی۔ اور میں بہت پرانے چیزیں سوچتی تھی کہ جب میں پیدا ہوئی مجھے لڑکا پیدا ہونا چاہیے تھا، میں لڑکی تھی اسی وقت سے میں ریجیکٹڈ تھی، تو اس کا مطلب یہی ہے کہ میرا یہاں ہونا ہی ایک ریجیکشن کا دھبا ہے، مجھے نہیں ہونا چاہیے۔ بہت ایسے برے خیالات بھی آتے تھے، سوئسائڈل تھاٹس، آئیڈیشن بہت ہوتا تھا۔
کون سا ایسا وقت آیا جسے آپ اپنی زندگی کا اس تمام ماحول میں رہتے ہوئے ایک ٹرننگ پوائنٹ کہہ سکتی ہیں، یعنی جب آپ کی سوچ میں ایک دم سے تبدیلی آنا شروع ہوئی اور آپ نے اپنے آپ سے کہا کہ بس بہت ہو گیا؟
اس وہ مدرس ڈے کا دن تھا 2011 میں، اور جب میں شادی کر کے پنجاب میں تھی، اس کے بعد بہت چیزیں ہوئے۔ ہم لوگ نیوزی لینڈ پھر شفٹ ہوئے کیونکہ ان کو اب ویزا یہاں نہیں لگ رہا تھا، پھر ہم لوگ نیوزی لینڈ میں رہے، اور وہ بہت سادھو کی طرح ہو گیا تھا، مطلب ویجیٹیرین، نہیں شراب نہیں چھونا، ویجیٹیرین ہو جانا کہ میرا ویزا پکا ہو جائے، میرا ویزا پکا ہو جائے۔ جس دن نیوزی لینڈ کا ویزا پکا ہوا ان کا رویہ بالکل بدل گیا، اس کے بعد سے پھر ایسے بولا کہ اچھا چلو وسکی آرڈر کر دیتے، تو پھر اس کے بعد سے ان کا وہ رویہ بالکل بدل گیا، ایک دم وائلنٹ پھر سے ہو گئے، کیونکہ ان کو کوئی ڈر نہیں تھا، اب ان کے پاس ویزا تھا۔ प्रॉब्लम्स होते 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 2010 में मेरी ब्रेन ट्यूमर डायग्नोज हुआ। बेटी पंजाब में नहीं पैदा हुई, बेटी पैदा हुई सिडनी में, क्योंकि मैंने अपने आप को एक एक बाउंड्री मैंने रख दी थी घर वालों के साथ कि देखो, और मैंने उनको अच्छी तरह से समझाया कि हम मैं ऑस्ट्रेलियन सिटीजन हूँ, यहाँ मुझे अस्पताल में जब मैं जाती हूँ चेकअप के लिए मुझे ठीक नहीं लग रहा है, मेरे पास मेडिकेयर है ऑस्ट्रेलिया में, क्यों ना आप लोग अगर सहमत है इस चीज से मैं वापस अपने घर जाती हूँ सिडनी में और वहां पे मैं अपने बच्चे की डिलीवरी करती हूँ। उस वक्त उनका वीजा का एप्लीकेशन हो गया था मेरे शोहर के, तो कभी भी उनको पीआर लगने वाली थी ऑस्ट्रेलिया की। ऐसे हुआ, तकदीर उनकी कितनी किस्मत ऐसे बुरी थी कि मैं यहाँ आई, बेटी पैदा होने से एक महीना पहले उनका पीआर लग भी गया ऑस्ट्रेलिया का, लेकिन इमिग्रेशन को कुछ उनके बारे में फ्रॉडुलेंट बिहेवियर जो उन्होंने यहाँ पे की थी उनके बारे में पता चल गया। और सबसे खास बात ये पता चला, जो कि उस दिन मुझे पता चला और मुझे कभी पता नहीं था इस बारे में, कि उन्होंने गलत नाम और पासपोर्ट से यहाँ एंट्री ली थी और उसी नाम को मैं जानती थी, मुझे उनका एक्चुअल नाम नहीं पता था। जबकि इट वॉज जस्ट सच अ ट्रॉमेटिक मोमेंट फॉर मी कि मुझे भी अंधेरा में रखा गया। तो इमिग्रेशन ने मुझे बताया कि ये आदमी इस आईडी से यहाँ आया और उसका रियल नाम ये है और ब्ला ब्ला ब्ला, ऐसे करके जब हकीकत मेरे सामने आई, फिर भी मेरे पापा ने उस वक्त मुझे बोला कि तुम यहाँ हो, वो वहां है, उसका वीजा अब कैंसिल हो गया, तुम मत जाओ वापस, तुम यहीं रह जाओ। लेकिन मैंने उस वक्त भी अपने पापा की बात नहीं सुनी, और आज मैं सोचती हूँ कि मैं शायद सुन लेती तो बाकी के जो दिन आए हुए हैं न्यूजीलैंड में वो नहीं होता। तो प्लान फिर ऐसे हुई कि चलो अच्छा, इंडिया वालों को वीजा नहीं लगता फिजी आने में, तो मैंने अपने पापा से बहुत मिन्नतें की कि देखो उनको फिजी आप बुला लो। तो ऐसे ही हुआ, वो फिजी आ गए, मेरी बेटी की जन्म यहाँ सिडनी में हुई, जब वो 6 हफ्ते की थी तो मैंने अपनी बच्ची को मैं फिर फिजी लेके गई उनके साथ रियूनियन कराने के लिए कि अब पहली बार वो अपने पापा के गोद में जाएंगे। वो वहां थे और मतलब उनका जो साधुपन था वो शुरू हो गया था कि हाँ कहीं ना कहीं तो अब जगह मिलेगा। और फिर पापा ने हमारी टिकटें कराई, फिर हम न्यूजीलैंड गए घूमने के बेसिस पे गए कि उनको घूमने का वीजा लग गया था तो घूमने के बेसिस पे गए। लेकिन वहां जाते ही उन्होंने बोला कि यहाँ रहना है, अब मैं नहीं यहाँ से नहीं निकलूंगा, मुझे इलीगल होके रहना। मैं कहा नहीं देखो, ऐसे इलीगल काम नहीं करते, यहाँ के अथॉरिटीज को जाके हम सच बता देते हैं। तो वो बात मैंने बहुत मुश्किल से उनको मिलते करके मनाई कि सच बोलना सीखो और मदद होगा सच बोलने में। और वाकई ऐसे ही हुआ, हम लोग गए न्यूजीलैंड अथॉरिटीज को सच बताए सब कुछ कि ऐसे 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 हुआ और इनका वीजा ऑस्ट्रेलिया में कैंसिल हुआ, हम लोग फिजी गए और हम टूरिस्ट के इनको वीजा मिला और हम टूरिस्ट बहाने से इनके लिए यहाँ आए। लेकिन क्या हम यहाँ रह सकते, क्योंकि मैं और मेरी बच्ची ऑस्ट्रेलियन सिटीजन है, हम तो रह सकते थे। तो न्यूजीलैंड वालों ने बहुत दया दिखाया, कंपैशन दिखाया उनकी तरफ और उन्हें फिर उनके ऊपर केस किया कि हाँ हम लोग रखेंगे तुम्हें यहाँ, लेकिन तुमने जो गलती की है ऑस्ट्रेलिया के साथ वो केस हम यहाँ पे तुम्हारे ऊपर यहाँ लगाएंगे। तो उनके ऊपर केस भी हुआ, उनको सजा भी हुई, लेकिन क्योंकि उनके पैरालिसिस के कारण उनके पैर खराब हो गए थे, वो चलने में उनको दिक्कत होती थी उस वक्त, तो फिर उनको सिर्फ कम्युनिटी सर्विस मिला। अल्हम्दुलिल्लाह उनको सजा नहीं हुई, जेल की सजा नहीं हुई या क्रिमिनल कन्विक्शन नहीं हुआ, और मेरी बच्ची बहुत छोटी थी उस वक्त। तो हमने अपना जिंदगी फिर शुरू किया। बाद में जब उनका कैरेक्टर एनालिसिस हुआ 2-3 साल बाद, तब उनको जाके फिर न्यूजीलैंड का रेसिडेंसी परमिट पीआर मिला, और उसके बाद से फिर उनका वो जो टर्निंग पॉइंट था वो शुरू हुआ। 2011 में फिर उन्होंने मुझे मारा, सर पे मारा, और उस वक्त मेरा ब्रेन ट्यूमर ऑलरेडी हो गया था, तब टर्निंग पॉइंट। बच्ची के सामने हमेशा से वायलेंस हुआ, इनका इनका रवैया ये था कि वो 2-3 बजे रात को घर आने लगे, कभी कभी 4 बजे, तो मैं दरवाजा नहीं खोलती थी क्योंकि शराब के धुत में आते थे तो फिर बहुत जोर जोर से ठोकते थे और फिर नेबर्स जाग जाते थे। तो एक बार मैंने जब दरवाजा खोल दिया तो मेरे गर्दन को उसने पकड़ लिया, तो मैं चीखने लगी, फिर मुझे उसने मारा और फिर स्ट्रेट अवे कमरे में गए। और उनका रवैया था कि वो जाए और बच्ची को जगाए, चाहे वो 2 बजे हो सुबह या 3 बजे, बच्ची को जगाते थे, और बच्ची सिर्फ 4-5 साल की होती थी उस वक्त, बच्ची को जगाते थे और बोलते थे चलो देखो तुम्हारी मम्मी क्या कर रही है, तुम्हारी मम्मी देखो मेरे से झगड़ा कर रही है, मैं कितना अच्छा पापा हूँ देखो तुम्हारी मम्मी। तो वो घसीट के लेके आते थे, बच्ची के सामने वो ही वुड इन्फ्लिक्ट ट्रॉमा ऑन मी, और बच्ची को वो दिखाते थे. मैंने अपनी बच्ची को बाद में साइकोलॉजिकल हेल्प भी यहाँ पे दिया के जो कि बहुत जरूरी है. बच्चे जो वायलेंस देखते हैं उनको साइकोलॉजिकल हेल्प देना बहुत जरूरी है. मेरी बच्ची अल्हम्दुलिल्लाह हैज बीन वेल सिंस, बट उनको नाइटमेयर्स होते थे बाद में, तो बच्ची के सामने ये सब कुछ करते थे.
अभी आप सुन रहे थे कि प्रिंसेस लक्ष्मण की जिंदगी में किस तरह के मोड़ आए, उन्हें अपनी बच्ची की पैदाइश से पहले और उसकी पैदाइश के बाद किस किस तरह से जहनी दबाव और परेशानी का सामना रहा. इस इंटरव्यू के तीसरे और आखिरी हिस्से में सुनिएगा कि प्रिंसेस लक्ष्मण किस तरह इस तशद्दुद के साइकिल से बाहर निकली, उन्हें मदद कहाँ से मिली और अब वो क्या कर रही है. लाइक कीजिए, शेयर कीजिए, तबसरा कीजिए, फेसबुक पर SBS उर्दू फॉलो कीजिए.